24 घंटे बाखबर रखती है। पाकिस्तान में शाम 7 बजे से शुद्ध 7 बजे तक उर्दू voa.com पर बराह राह सुनिए www.urduvoa.com।
अस्सलामु अलैकुम। पाकिस्तान में इस रात के 9, भारत में 9:30 और यहाँ हमारे स्टूडियोज की घड़ियों में दिन के 12 बज रहे हैं। वॉइस ऑफ अमेरिका वॉशिंगटन की उर्दू सर्विस से मैं हूँ खालिद हमीद, खबरों के बुलेटिन के साथ। कोरोना वायरस की आलमी वबा और उस पर कंट्रोल के लिए बंदिशों ने सारी दुनिया में तमाम इक्तिसादी सरगर्मियों को बदस्तूर मफलूज कर रखा है। मईशत के तमाम शोबे इस हौलनाक वबा से मुतासर हुए हैं और कारोबार तलपट हो गए हैं, जिनमें एयरलाइन की सनत भी शामिल है। हवाई अड्डे वीरान हो गए हैं, परवाजें बंद हो गईं और तमाम चहल पहल और गहमे गहमी जो इनसे इबारत थी यकायक थम गई है। नतीजा ये हुआ कि फजाई कंपनियों को माली एतबार से शदीद नुकसान उठाना पड़ा है और उनमें से बास के लिए तो दिवालियापन तक की नौबत आन पहुंची है। दूसरी जानब एयरलाइंस कंपनियों के अमले के रोजगार के लिए लाले पड़ गए हैं। इस सूरत हाल के रद्देअमल में बाज अमरीकी फजाई कंपनियों को भारी इमदादी पैकेजों की पेशकश की गई है, लेकिन इसके बावजूद वो अपने कारकुनों की तादाद में कटौती पर मजबूर हैं। ऐसा दिखाई देता है कि कोरोना की आलमगीर वबा के बाद बहुत सी अमरीकी एयरलाइन कंपनियां पहले के मुकाबले में अब बहुत ज्यादा सुकड़ जाएंगी। उसकी एक मिसाल ये है कि अमरीकन और यूनाइटेड एयरलाइंस का इरादा है कि वो अपने इंतजामी अमले और इमदादी स्टाफ की तादाद में 30% कटौती कर देंगी। इसी तरह एक और मारूफ एयरलाइन डेल्टा का कहना है कि वो मौसम खजां के दौरान कबल अस वक्त रिटायरमेंट और इस सूरत में इजाफी रकूम की पेशकशों की मुद्दत को बढ़ा देगी। भारत के जेर इंतजाम कश्मीर में कोरोना वायरस के मरीजों की तादाद में पिछले एक हफ्ते के दौरान नुमाया इजाफा हुआ है। हुकाम के मुताबिक गुज़श्ता 48 घंटों में 467 अफराद में वायरस की तशखीस हुई है, जबकि इस दौरान 3 अफराद इस मरज का शिकार होकर चल बसे हैं। डॉक्टरों और माहरीन सेहत ने COVID-19 के मरीजों की तादाद में हालिया दिनों में गैर मामूली इजाफे पर तशवीश का इजहार किया है। श्रीनगर के अमराज़ सीना अस्पताल के सरबराह डॉक्टर नवीद नज़ीर शाह, जो COVID-19 के मरीजों को इलाज करते करते खुद भी इस मरज में मुब्तला हो गए हैं और श्रीनगर के एक अस्पताल में ज़ेर इलाज हैं, उन्होंने ट्वीट में इस्तफसार किया है कि हर रोज इतने सारे मुस्बत केसेस का पता चल रहा है, हम उन्हें उनके अहल खाना और उनसे रबते में रहने वाले लोगों को कहाँ रखेंगे, क्या हमें तशखीस और करंतना के सिलसिले में अपनी हिकमत अमली तब्दील करना होगी। हुकाम के मुताबिक भारत के जेर इंतजाम कश्मीर में अब तक 3,300 अफराद में COVID-19 की तशखीस हुई है। पाकिस्तान में कोरोना वायरस का फैलाव तेजी से जारी है और अब मुल्क भर में मरीजों की तादाद 1,03,671 से तजावुज कर गई है, जबकि अमवात की तादाद 2,067 हो गई है। दूसरी जानब सुप्रीम कोर्ट ऑफ पाकिस्तान ने ईद से कबल हफ्ते और इतवार को कारोबारी मराकज खोलने से मुतालिक हुक्म वापस ले लिया है और विभागीय हुकूमत को कोरोना वायरस का फैलाव रोकने के लिए कानून साजी का हुक्म दिया है। खैबर पख्तूनख्वा में कोरोना वायरस से मुतासर मरीजों और अमवात की तादाद में तशवीशनाक हद तक इजाफे ने न सिर्फ हुकूमत और डॉक्टरों बल्कि आम लोगों को भी परेशान कर दिया है। डॉक्टरों का कहना है कि ज्यादातर सरकारी अस्पतालों में अब मजीद मरीजों को रखने की गुंजाइश नहीं है। पाकिस्तान के वजीर रेलवे शेख रशीद अहमद का कोरोना वायरस टेस्ट मुस्बत आ गया है। तर्जमान वजारत रेलवे के मुताबिक शेख रशीद को बज़ाहिर कोरोना की कोई अलामत नहीं है, इसके बावजूद उन्होंने खुद को आइसोलेट कर लिया है। मुस्लिम लीग नून के सीनियर रहनुमा और साबिक वजीर आजम शाहिद खाकान अब्बासी भी कोरोना वायरस का शिकार हो गए हैं। उनके अहले खाना ने शाहिद खाकान के कोरोना टेस्ट मुस्बत आने की तस्दीक की है। उन्होंने खुद को अपनी रिहायशगाह पर करंतना कर लिया है। पाकिस्तान टीवी की सीनियर अदाकारा रुबीना अशरफ भी कोरोना वायरस का शिकार हो गई हैं। रुबीना अशरफ कराची के एक निजी अस्पताल में जेर इलाज हैं, जहां उन्हें वेंटिलेटर पर रखा गया है। अदाकारा के अहले खाना और साथी फनकारों ने उनकी सेहत के लिए दुआ की अपील की है। 60 साल की रुबीना अशरफ कोरोना वायरस के शुबे में पिछले कुछ दिनों से आइसोलेशन में थी और उनका कोरोना टेस्ट मुस्बत आया था। भारत में मुसलसल 6 रोज के दौरान यौमिया 9,000 से ज्यादा केसेस रिपोर्ट हो रहे हैं। इस वबा से अब तक भारत में 7,135 अफराद हलाक भी हो चुके हैं। हुकूमत ने पीर से लॉकडाउन के बेशतर पाबंदियां उठा ली हैं। आज से तमाम मजहबी इबादतगाहों, शॉपिंग मॉल्स, रेस्तरान और होटल्स खोल दिए गए हैं। दिल्ली में मुतादिद मसाजिद में समाजी फासले के साथ नमाज फजर बाजमात अदा की गई। خبریں ختم ہوئیں۔
یہ وائس آف امریکہ ہے۔ آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں، پتا ہے facebook.com/VOA Urdu۔
السلام علیکم، وائس آف امریکہ واشنگٹن سے آج کے خصوصی شو کے ساتھ میں ہوں یاسمین جمیل۔ 8 جون کو دنیا بھر میں سمندر کا عالمی دن منایا جاتا ہے۔ آج کا پروگرام اسی حوالے سے ہم نے ترتیب دیا ہے۔ آج ہم بات کریں گے کرہ ارض کے لیے سمندروں کی اہمیت پر، سمندروں کو آلودگی سے پاک رکھنے کی اہمیت پر، سمندری حیات کے تحفظ کی اہمیت پر، سمندروں سے رشتہ جوڑنے کی اہمیت پر، اور سمندر سے پیار کرنے والوں اور سمندری حیات کی حیات کو تحفظ دینے کے لیے اپنی حیات کو وقف کر دینے والے علم برداروں کے بارے میں۔ تو پروگرام شروع کرتے ہیں۔ سب سے پہلے ہم بات کریں گے ڈاکٹر نزہت خان سے، جو نیشنل انسٹیٹیوٹ آف اوشنوگرافی کراچی کی ڈائریکٹر جنرل ہیں، جو ایک ادارہ ہے منسٹری آف سائنس اینڈ ٹیکنالوجی کے تحت کام کر رہا ہے، اور سمندری حیات کے لیے بھی اس کی بڑی اہمیت ہے۔ تو شروع کرتے ہیں گفتگو ڈاکٹر نزہت خان سے۔ السلام علیکم ڈاکٹر نزہت خان صاحبہ۔
وعلیکم السلام یاسمین، بہت شکریہ مجھے دعوت دینے کا اور اس خاص موقع پہ بات کرنے کے لیے۔ 8 جون دنیا میں اوشن کی اویئرنیس کا دن منایا جاتا ہے، اوشن کی آگئی اور امپورٹنس کا دن۔ اس سال کی اس کی جو تھیم ہے وہ انوویشن فار سسٹینیبل اوشن، بہت انٹرسٹنگ سی تھیم ہے یہ۔ اس میں اوشن سسٹینیبلٹی کی بات کی گئی ہے اور انوویشنز کی بات کی جاتی ہے۔ تو سب سے پہلے تو ہمارا یہ جاننا بہت ضروری ہے کہ اوشن کی سسٹینیبلٹی کیا ہے اور اس کو ہم کیوں اس کے بارے میں فکر کرتے ہیں سسٹینیبلٹی کے لیے۔ تو بیسیکلی جس پلانیٹ پہ ہم سانس لیتے ہیں، اس پلانیٹ کی جو سسٹینیبلٹی ہے وہ اوشن کی سسٹینیبلٹی کے ساتھ منسلک ہے۔ جو ہوا جس میں ہم صاف ہوا میں سانس لیتے ہیں اس کا پرائم سورس اوشن ہے۔ جو صاف پانی ہم پیتے ہیں وہ سارا کا سارا نیچر اس کو ایووپریٹ کرتی ہے سن کی ہیٹ کے ساتھ، اور پریسیپیٹیشن ہوتی ہے اور ہمارے دریا اور نہریں سراب ہوتے ہیں۔ اگر اوشن نہ ہو تو شاید ہمیں پینے کا صاف پانی موثر نہ ہو۔ اسی لیے جب دوسرے پلانٹ پہ زندگی کے آثار دیکھے جاتے ہیں تو وہاں پانی دیکھا جاتا ہے، وہاں اوشنز دیکھے جاتے ہیں، اور جہاں پہ اوشنز نہیں ہوتے، پانی نہیں ہوتے، وہاں زندگی نہیں ہوتی۔ تو زندگی کی بقا کے لیے، پلانٹ کی بقا کے لیے اوشن اور اوشن سسٹینیبلٹی بہت ضروری ہے۔ سوال یہ پیدا ہوتا ہے کہ یہ اوشن جو ہے، جو بہت ہی سسٹین اللہ تعالیٰ نے اس پلانٹ کو بنایا ہے، اور اوشن شکل میں بے تحاشا فیسلٹیز یا سسٹینیبلٹی اس پلانٹ کی رکھی ہے۔ جس طرح میں نے بتایا کہ جو پانی ہم پیتے ہیں، جو سانس ہم لیتے ہیں، اور بہت انٹرسٹنگلی اگر آپ دیکھیں اوشن کو تو اوشن کنیکٹ کرتا ہے آسمان اٹماسفیئر کو زمین کے، اوشن زمین کے ساتھ، اور زمین کو دوسری زمینوں کے ساتھ، جیسے کانٹیننٹس کو کنیکٹ کرتا ہے۔ یہ بہت بڑی کاربن ڈائی آکسائڈ جو انسان اپنی ڈفرینٹ انڈسٹریل ایکٹیویٹیز اور ٹرانسپورٹیشن میں ایمٹ کرتا ہے، اس کا تقریباً 1/4 جو ہے وہ اوشن ایبزارب کرتا ہے اس کو۔ دیٹ مینس وہ ہمارے لیے صفائی کا کام بھی کرتا ہے، ہمارے صرف آکسیجن نہیں پرووائڈ کرتا، ہمارے اٹماسفیئر کو صاف بھی کرتا ہے۔ اس کے علاوہ کنیکٹیوٹی پیدا کرتا ہے ایک کانٹیننٹ سے دوسرے کانٹیننٹ کے لیے۔ پھر جو ہیٹ آتی ہے سن سے اس کو ابزارب کرتا ہے۔ اگر ہیٹ ڈسٹریبیوٹ نہ ہو تو یہ پلانٹ رہنے جیسی جگہ نہ رہے۔ تو میرا خیال ہے جب اتنی اس کی ہمارے اوپر مہربانیاں ہیں تو اس کے بارے میں ہماری سوچ بڑی محدود سی ہے، اور خاص طور سے پاکستان میں۔ اور اس سوچ کو لامحدود کرنے کے لیے یا اور جاننے کے لیے یہ دن منائے جاتے ہیں، تاکہ ہر خاص اور عام آدمی اس دن کی اہمیت کو سمجھے، اوشن کی اہمیت کو سمجھے، اس کی افادیت کو سمجھے اور اس کا خیال کرے۔ دیکھیں، سب سے پہلے اس خیال رکھنے کے لیے اس کی اونرشپ بہت ضروری ہے۔ جو چیزیں ہمیں عزیز ہوتی ہیں ان کا ہم بہت دل سے خیال کرتے ہیں، اوشن کی اونرشپ نہیں ہے، اویئرنیس نہیں ہے، عام آدمی جانتا نہیں ہے، پڑھا لکھا آدمی نہیں جانتا کہ اس کی افادیت کیا ہے۔ وہ بیسیکلی میں یہ کہتی ہوں کہ یہ ایک سپورٹ سسٹم ہے پورے پلانٹ کا، جس طرح ہم اسے پلیوٹ کر رہے ہیں۔ آپ دیکھیں ساری جو انڈسٹریل ایکٹیویٹیز ہیں وہ ساری کوسٹل بیلٹ پہ ہوتی ہیں. دنیا پر سب سے جو شہر ہوتے ہیں جو کوسٹل بیلٹ کے ساتھ ہوتے ہیں وہ میٹروپولیٹن سٹیز ہوتے ہیں, اس لیے کہ وہاں روزگار ہوتا ہے, وہ انڈسٹریز لگی ہوتی ہیں. سملرلی اگر آپ دیکھیں تو پورا پلاسٹک ویسٹ پورا سمندر میں جا رہا ہے, انڈسٹریل ویسٹ جا رہا ہے, پھر جو کاربن ڈائی آکسائڈ ایٹماسفیئر میں ہے وہ سارے اوشن میں ابزارب ہو رہی ہے. تو اوشن جو ہے وہ کاربونک ایسیڈیفائی ہو رہا ہے, اور جب اوشن ایسیڈیفائی ہو جاتا ہے تو جو کیلکریس والے اینیملس ہوتے ہیں ان کے شیل تھنر ہو جائیں گے, تو بایو ڈائیورسٹی اسٹیک پہ لگ جائے گی. پھر جب وہ بہت زیادہ ہیٹ ابزارب کرے گا تو ایکسپینشنز ہوتی ہیں جس کو ہم سی لیول رائز کی بات کرتے ہیں. پھر ایروژنز بہت بڑھ گئی ہیں ہمارے کوسٹل ایریاز پہ, لینڈ سبسیڈنس بہت زیادہ ہو گئے تو سی واٹر انٹروڈ کر رہا ہے ٹوورڈز ایگریکلچر لینڈ, دس از ویری ڈینجرس. تو اس وقت جو سب سے زیادہ خطرے میں ہے وہ ہمارے کوسٹل ایریا اور اسمال آئلینڈ. تو خیال یہ کیا جاتا ہے کہ جتنے مالدیو اور اس طرح کے جو چھوٹے چھوٹے آئلینڈ ہیں, اگر ہم نے کلائمیٹ کو صحیح سے نہیں دیکھا تو یہ سارے آئلینڈ جو ہیں وہ سمندر برد ہو جائیں.
اس وقت آپ جبکہ کووڈ 19 کے لوگ شکار ہیں اور کووڈ 19 کی وجہ سے لاکڈ اپ ہیں, کیا ان دنوں سمندر کو کچھ سکون آیا؟
ہاں یہ بڑا انٹرسٹنگ سا سوال ہے, اور میں بھی اس سوال کی تلاش میں, میں نے ایک سفر کیا ایرانین بارڈر جیونی سے لے کے اور جاتی کیٹی بندر تک, میں خود بھی دیکھنا چاہتی تھی کہ یہ جو انسان کو محدود کر دیا گیا ہے تو اس محدود انسان کے ساتھ نیچر کتنی لامحدود ہوتی ہے اور اس میں کیا بہتری آتی ہے. تو ہم تلاش میں گئے اور ہم نے دیکھا کچھ ہمیں بہتری نظر آئی, لیکن میرا ایک چھوٹا سا سوال ہے اپنے آپ سے, جو ہم نے پچھلے ایک صدی میں جو چینجز کیے ہیں کیا وہ 3 مہینے میں ٹھیک ہو جائے؟ میرا خیال ہے یہ ایک لیسن ہے, یہ ایک امپروومنٹ کی طرف, ایک سوچنے کی طرف ایک راستہ شاید قدرت نے دیا ہے. شاید یہ مدر نیچر یہ بتانا چاہتی ہے کہ اگر مجھے میری پرواہ نہیں کی گئی تو کیا ڈینجر ہو سکتا ہے اور کی جا سکتی ہے, اور اگر آپ نہیں کریں گے تو ہم خود کر لیں گے. میرا خیال ہے یہ پروسیس ہے سیلف فیلنگ کا, یہ جو مدر نیچر ہے یہ سیلف فیلنگ پہ ہے. میں نے کہیں لکھا بھی تھا ایک نوٹ پہ کہ دس پلانٹ از انڈر مینٹیننس, تو میرا اور اس کی مینٹیننس کے لیے ہمارے جیسے لوگوں کو, جو انسان ہیں ترقی پسند لوگ ہیں, ان کو گھروں میں بیٹھنا بہت ضروری ہے. آپ کو میں سرپرائز بار بتاؤں, میں لٹریچر دیکھ رہی تھی تو اس وقت میں نے یہ دیکھا کہ جو نمبر آف ایروپلینس چل رہے ہیں جہاز, اس وقت اتنے ہی جہاز 60-61 میں چلا کرتے تھے. سملرلی جو گاڑیاں ہیں, جو 2 بلین کے قریب گاڑیاں آ گئی تھیں روڈس پہ, میرے خیال میں وہ ایک کوٹر بھی نہیں ہے روڈس کے اوپر, ٹرینس بند ہیں. تو اگر ہم ایسٹیمیٹس لگا لیں کہ کتنی کاربن ڈائی آکسائڈ ہم نے کنٹرول کی ہے, اور اگر جس طرح ہماری میٹنگس ہیں, سیمینارز جو میں اٹینڈ کر رہی ہوں, بہت امپورٹنٹ میٹنگس ہم ویبینارز کر رہے ہیں, دو طرح سے فائدہ ہے, ایک تو کلائمیٹ اور دوسرا منی. میرے خیال یہ پریکٹسز جو ہم سیکھ رہے ہیں اسے کنٹینیو کرنا چاہیے, جو لمیٹڈ لائف ہم گزار رہے ہیں اس کو ضرور کنٹینیو کرنا چاہیے اس پلانٹ ارتھ کے لیے, اس اوشن سسٹینیبلٹی کے لیے.
بڑی بڑی گہری باتیں آپ نے کی, سمندر کی طرح گہری باتیں, اور آپ کا تعلق ہی سمندر سے ہے, اور آپ پاکستان کی آپ بتا رہی ہیں کہ پہلی خاتون اوشنوگرافر ہیں, اور آپ کے بعد بہت سی خواتین اور بھی آئیں, لیکن آپ کہتی ہیں جب آپ آئیں تو اس وقت کوئی اور اس فیلڈ میں نہیں تھا, اور یہ ایک بالکل ڈفرینٹ شعبہ آپ نے چنا اپنے لیے. کچھ اور کہنا چاہیں گی اس وقت آپ جو ہمارے
سننے والوں کا؟
جی جی ضرور,
ایک میسج ہے میرے سننے والوں کا, ایک تو یہ ہے کہ سمندر سے محبت کرنی اور اس کی آگاہی بہت ضروری ہے تاکہ ہم اس کا خیال رکھ سکیں, ہم اس کو ڈنر پلیٹ سے بیونڈ سوچیں, اس میں پکنک منانے سے زیادہ سوچیں, اس کے بارے میں زیادہ جانیں. اس کا سبجیکٹ صرف کراچی یا بلوچستان والوں کو نہیں پڑھنا چاہیے, یہ پورے پاکستان میں اس کو پڑھانا چاہیے. پھر ایک اور میسج میں دیتی ہوں اس دن کے لیے کہ ہمیں سوچنا تو گلوبلی چاہیے کہ دنیا میں کیا ہو رہا ہے, بٹ ایکٹ ہمیں لوکلی کرنا چاہیے, جو ہمارے لیے بہتر ہے, جو ہم کر سکتے ہیں, جو افورڈیبل ہے, جو ڈوئبل ہے, ضرور کرنا چاہیے.
تو عام لوگوں کو یہ فیل نہیں ہوتا کیونکہ سمندر کراچی میں ہی ہے اور کچھ اس ایریے میں ہے بلوچستان کی طرف, तो वो फील कैसे करें कि उनसे समंदर का रिश्ता ताल्लुक शुरू हो जाए, कायम हो जाए?
देखिए, ये समंदर जो है वो कराची सिंध में है, कोई 1000 किलोमीटर की कोस्ट लाइन है, और बड़ा कोस्टल बेल्ट जो है हमारे बलूचिस्तान में है, और छोटा हिस्सा जो है वो सिंध का है, 30% से लेस। और उसमें जो कराची इसलिए ज्यादा फेमस है क्योंकि ये मेट्रोपोलिटन सिटी, इसमें लोग अपने रोजगार को कमाने आते हैं। और हमारा जो कोस्टल एरिया बलूचिस्तान है, अगर आप कभी जाएं, अभी मैं एक डॉक्यूमेंट्रीज बना रही हूँ, तो मेरे ख्याल इज द हेवन ऑन द प्लेनेट, बहुत खूबसूरत है। हम लाखों रुपए दे के जाके दूसरी जगहों पे हम घूमते हैं इंटरनेशनली, और अगर हम ये अब देखना शुरू करें तो मेरे ख्याल है हमें कहीं बाहर जाने की जरूरत ही नहीं है। तो आजकल मैंने ये थोड़ा सा इनिशिएट किया है कि अपने कोस्टल एरिया को लोगों को दिखाया जाए और बताया जाए कि कितना खूबसूरत है और क्या खजाने इसमें पोशीदा है, देखने के लिए, एंजॉय करने के लिए, एक्सप्लोर करने के लिए। एक और मैं मजे की बात बताऊँ, मुझे क्योंकि मुझे शायद बहुत मोहब्बत है अपने ओशन के साथ, मुझे ऐसा लगता है कि जब आप बीच पे खड़े होते हैं या ओशन में होते हैं तो आप ओशन को एक्सप्लोर नहीं कर रहे होते, आप अपने आप को एक्सप्लोर कर रहे होते हैं। आप कितने एक्सट्रीम पे बात कर रहे हैं वो सारे रिलेट करते हैं ओशन के साथ, डीपेस्ट, कोल्डेस्ट, वास्ट, ये सब जो बातें की जाती है वो सब ओशन से कनेक्टेड है। तो जब आप अपने आप को उस डीपेस्ट की बात करते हैं तो यू आर फीलिंग ए डीप इनसाइड यू, द वास्टनेस इनसाइड यू, उसकी गहराई आप अपने में महसूस करते हैं, उसका शोर, लाउड, जो लाउडनेस ओशन में है वो इंसान इतनी लाउडनेस पैदा कर ही नहीं सकता, जो ह्यूजनेस है आप नजर डालें ऐसा लगता है कि ना खत्म होने वाला, तवील एक सिरे से दूसरे सिरे तक। तो मेरा ख्याल है इसकी इसको थोड़ा सा एजुकेट करने की जरूरत है, बताने की जरूरत है।
कौन बताएगा?
हम बताएंगे, हम बताते हैं, मैं रिलीजियसली प्रीच करती हूँ ओशन को।
मीडिया का क्या रोल होना चाहिए, सोशल मीडिया का क्या रोल होना चाहिए, कौन लोग हैं जो इस बारे में आगाही फैलाएं? आपका एक छोटा सा एक इंस्टीट्यूट है, और वो एक और तो कहीं ये काम भी नहीं कर रहा कोई और किसी और जगह पर ये शोभा, तो क्या जरूरत है कि इस शोभे को एक्सटेंड किया जाए या इसकी अवेयरनेस फैलाने के लिए क्या किया जाए?
देखिए, पहले ये होता था कि जब हम गोश्त खरीदते थे तो या तो गाय का या बकरे का गोश्त होता, किसी और का तस्वीर नहीं होता था। पर ऑल ऑफ अ सडन ये हुआ मीट मींस चिकन, क्यों? क्योंकि उसमें इन्वेस्टमेंट आई, उसमें एंटरप्रेन्योरशिप आई, उसके फार्मिंग हुई, तो लोगों को वो इजीली एक्सेसिबल इन अ नॉमिनल प्राइस मिलना शुरू हो गया। क्यों ना हम जो मरीन प्रोडक्ट है, जो ओशन की डेलिकेसीज हैं, उनको हम क्यों नहीं प्रमोट करते? एक तो ये तरीका है कि आप लोगों को इतना मार्केट में फ्लो करें कि लोग उसको खरीदें, और हाई प्रोटीन मीट होता है का। दुनिया में जो कोस्टल सिटीज हैं उनमें, हमारे पाकिस्तान में नहीं है लेकिन दुनिया में खाया जाता है, तो एक तो इसके प्रमोशन के लिए बहुत जरूरी है। अच्छा, ये जो थीम है जिसमें इनोवेशन की बात करते हैं, तो वो इनोवेशन क्या है? आपको कार्बन डाइऑक्साइड कंट्रोल करना है तो आपके जो लिंक पे जो इक्विपमेंट आप ले रहे हैं, इफिशियंट मशीनरीज आने चाहिए, ऑल्टरनेट एनर्जीज होनी चाहिए, ग्रीन एनर्जीज होनी चाहिए, तो फिर जाके ओशन सस्टेनेबिलिटी की बात हो, तो फॉसिल फ्यूल्स की बर्निंग को मिनिमाइज करें, जो आज COVID-19 में हम कर रहे हैं, वेबिनार कर रहे हैं चीजें, तो दिस इज बेसिकली इनोवेशन, जस्ट जस्ट चेंजिंग अ लाइफ स्टाइल। और नेचर ने हमें बताया कि यू शुड चेंज योर लाइफ स्टाइल, अदरवाइज आई विल पनिश यू, तो नेचर इज पनिशिंग अस, तो वी हैव टू टेक अ लेसन, इससे पहले कि कोई और बड़ा लेसन हो, यू शुड लर्न इट। अच्छा, आप बात कर रहे थे मीडिया को क्या करना चाहिए, मीडिया को एक पॉजिटिव साइड ऑफ ओशन दिखाना चाहिए। हर मीडिया चैनल की रिस्पॉन्सिबिलिटी होना चाहिए दिन में 5-7 मिनट ओशंस के बारे में कोई इंफॉर्मेशन दे, स्कूल कॉलेजेस में पढ़ाना चाहिए, अक्रॉस द बोर्ड लोगों में एक्साइटमेंट क्रिएट करना चाहिए, इंटरेस्ट क्रिएट करना चाहिए, तब जाके ऑनरशिप डेवलप होती है।
बेहद शुक्रिया डॉक्टर नुसरत खान, आप डायरेक्टर जनरल हैं नेशनल इंस्टीट्यूट ऑफ ओशनोग्राफी कराची की, जो मिनिस्ट्री ऑफ साइंस एंड टेक्नोलॉजी का इदारा है। आपने हमारे प्रोग्राम में शिरकत की समंदर के आलमी दिन के मौके पर, आपका बेहद शुक्रिया।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
وائس آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل. آج کے خصوصی پروگرام کے ساتھ آج ہم ایک خصوصی پروگرام پیش کر رہے ہیں سمندر کے عالمی دن کے موقع پر, ورلڈ اوشن ڈے, جو ہر سال 8 جون کو دنیا بھر میں منایا جاتا ہے. پاکستان میں اس وقت ہمارے ساتھ موجود ہیں انٹرنیشنل یونین آف کنزرویشن آف نیچر کے پروگرام آفیسر جارج صادق کراچی سے. ان سے بات کرتے ہیں, ان سے پوچھتے ہیں کہ اس وقت ان کا ادارہ جو ایک بین الاقوامی ادارہ ہے, یہ اب تک پوری دنیا میں خاص طور پر پاکستان میں کیا کچھ کر چکا ہے سمندر کے تحفظ کے لیے اور کیا کچھ کر رہا ہے بین الاقوامی طور پر. تو ان سے بات کرتے ہیں. جی جارج صادق صاحب, بہت شکریہ آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. تو بتائیے کیا
سب سے بڑا اس وقت جو مسئلہ جو سمندروں کے حوالے سے ہے وہ بیسیکلی پلاسٹک پولوشن ہے, کیونکہ جو ہم زیادہ تر جو سمندروں میں ہم جو انسان ہیں وہ پلاسٹک کی صورت میں اپنا پولوشن جو ہے وہ سارا کا سارا جو ہے وہ ہم وہاں سمندروں میں ڈمپ کر رہے ہیں. تو اس وقت اس حوالے سے یہ ہے کہ آئی یو سی این جو ہے وہ گلوبلی ہمارا ایک مار پلاسٹک یعنی مرین پلاسٹک کے حوالے سے پروگرام چل رہا ہے گلوبلی, تقریباً کوئی 10 ملکوں میں ہے. پروڈکشن سے لے کے ڈسپوزل تک جو چیزیں ہیں وہ اس کو ہم دیکھتے ہیں کہ اس کی جو لائن ہے اس میں ویلیو چین جو ہے کہ اس میں ہم جہاں بھی ہو سکتا ہے اس کو منیمائز کیا جا سکے اس کو پلاسٹک پولوشن کو سمندروں میں تاکہ کم ہو. اس میں ہم دیکھتے ہیں کہ ہماری جو وہاں میرین لائف ہے جس میں ٹرٹلز ہیں وہ اور فش ہیں اور بہت سے میرین اینیملس ہیں جو اس میں پلاسٹک میں ہم دیکھ رہے ہیں کہ پھنس جاتے ہیں. تو اس کے لیے ہم نے ایک گلوبل پروگرام ہمارے چل رہا ہے مختلف مقروم میں ہے, جس میں تھائی لینڈ, ویتنام, کینیا, ساؤتھ امریکہ, موزمبیک اور پھر ساؤتھ امریکہ میں بربوڈا ہے اور پھر اس کے علاوہ بالٹک ریجن میں ہے, میڈیٹرینین میں, یہاں ہمارے چل رہے ہیں. اس میں کچھ میں اسسمنٹس چل رہی ہے, اس میں کچھ میں ہمارا ایکشن بھی چل رہا ہے کہ کس طرح اس کو ریڈیوس کیا جا سکے. ایک تو یہ پلاسٹک پولوشن کے حوالے سے ہے اور آن دی ادر ہینڈ یہ ہے کہ ہم گورنمنٹ کے ساتھ مل کے یہاں پاکستان میں بھی اس کو کوآپریٹ کر رہے ہیں اس میں ان کو میٹیگیٹ کرنے کے لیے جتنا بھی پولوشن ہے اس کے لیے.
کیسے
ہمارا زیادہ جو کام ہے وہ بیسکلی پالیسی میکنگ میں ہے جس میں ہم گورنمنٹ کو اسسٹ کرتے ہیں اور پریویسلی بھی ہم دوسرے جو انوائرمنٹ کے حوالے سے پالیسیز ہیں ہم ان کی ہیلپ کر چکے ہیں گورنمنٹ کی.
تو کیا ہیلپ کی تو کیا رزلٹ نکلا؟
اس میں ابھی یہ ہے کہ اس میں گورنمنٹ جو ہے اگر دیکھا جائے آن دی ادر ہینڈ دیکھا جائے تو ہماری گورنمنٹ نے جو ہے وہ یہاں بارجز جو ہیں وہ انڈکٹ کیے ہیں اس میں ہمارے جو پولوشن کو کلیکٹ کرنے کے لیے, کیونکہ خطرہ صرف یہی نہیں تھا پولوشن کا کہ صرف میرین کو پولوشن کا خطرہ تھا, یہاں تک بھی تھا کہ یہاں ہمارے جو ڈاکس میں بہت سا پولوشن جمع تھا. تو اس کی وجہ سے یہ جو ہمارے نیوی کے شپس تھے ان کے بھی ایروژن جو تھا وہ زیادہ ہو رہا تھا. سو ایون ہماری جو پاکستان نیوی ہے اور پورٹ اتھارٹیز ہیں وہ بھی انہوں نے بھی انڈکٹ کیے ہیں یہ بارجز وغیرہ تاکہ وہ کلیننگ ہو سکے. نہ صرف پلاسٹک ہے بلکہ دوسرا پولوشن بھی ہے جو انٹر ہو رہا ہے سیز میں. تو اس کے لیے یہ کہ انہوں نے انڈیجنس پلانٹس لگائے ہیں, خاص طور پاکستان نیوی نے اور کچھ اور انسٹیٹیوٹس ہیں جنہوں نے کہ یہ جو ہمارا جو سیوریج کا پانی ہے اس کو کلین کرنے کے لیے انہوں نے انڈیجنس پلانٹس لگائے تاکہ وہ پانی پولوشن اس کا ختم ہو اور وہ پولوشن کم کر کے روک کے پانی جو ہے وہ یوٹیلائز بھی کر سکیں یا آگے کم ہو کے جائے اس کا پولوشن جو ہے.
تو اس کے ساتھ ساتھ پاکستان میں جیسے کہ یہ تو پولوشن جتنی بھی سمندر میں ہو رہی ہے وہ تو خشکی کے راستے ہی آ رہی ہے, تو خشکی میں جو کچرا ہے اور جو پولوٹڈ چیزیں ہیں ان کے لیے گورنمنٹ کی پالیسی کیا آپ کی کوششوں سے سامنے آئی ہے؟
گورنمنٹ جو ہے وہ ایک پروگرام سامنے لے کے آ رہی ہے کلین گرین پاکستان کے نام سے. اس میں یہ جو گاربیج ہے اس کے حوالے سے بھی ان کا ایک میگا پروجیکٹ لے کے آ رہے ہیں کہ جس میں اس کو ڈسپوز آف کریں گے ٹیکنیکلی جو صحیح سائنٹیفکلی ہونا چاہیے جس طریقے سے. تو یہ ہے ان کے پاس پروگرام گورنمنٹ کے پائپ لائن میں ہے. تو انہوں نے پہلے تو یہ اس میں لیجسلیشن کے تھرو اس کو بینس لگائے ہیں. بہت سی سٹیز میں ہیں, اسلام آباد میں ہیں, کراچی میں ہیں اور بہت سے شہروں میں انڈیویجولی انہوں نے بینس لگائے ہیں پلاسٹک پہ. کچھ لوگوں میں, کچھ شہروں میں تو یہاں تک ہے کہ کچھ ایریاز ہیں جس میں آپ ان شاپس میں بالکل وہ اویلیبلٹی نہیں ہے پلاسٹک بیگس کی, منع ہے وہاں. تو اس طریقے سے گورنمنٹ کر رہی ہے, دے آر موونگ اہیڈ, اس میں ویزیبلٹی ہے اس میں.
تو اگر میں جارج صادق صاحب آپ سے پوچھوں کہ دنیا بھر میں جو دوسرے ملک ہیں, ترقی یافتہ ملک ہیں, وہ کیا کر رہے ہیں سمندروں کی کو کلین رکھنے کے لیے یا اس کے پروٹیکشن کے لیے, تو کیا ہمارے سامعین کو آپ بتائیں گے؟
باہر کے حوالے سے جو میں نے دیکھا ہے, I was impressed by, میرے یہاں قطر میں جانا ہوا تھا پروگرام کے حوالے سے, اور وہاں میں نے ان کا دیکھا کہ حالانکہ وہ تو وہاں سے ایکسٹریکٹ کرتے ہیں آئل وغیرہ, لیکن میں نے ان کا جو انہوں نے اتنی زیادہ مشینری وہاں انڈکٹ کی ہے کلین کرنے کے لیے, کہ وہاں میں نے دیکھا کہ خود پانی کے اندر آپ کو وہاں آپ نیچے سینڈ تک دیکھ سکتے ہیں, کلیئر چیزیں جو موو کرتی ہیں, اتنا نیٹ اینڈ کلیئر پانی تھا. تو انہوں نے زیادہ انویسٹمنٹ کی ہے جو میری نظر میں ہے, اور ہمیں بھی انویسٹمنٹ زیادہ کرنے کی ضرورت ہے پاکستان میں بھی.
تو پاکستان میں جو آپ کا جو ادارہ ہے, قدرتی ماحول کو محفوظ رکھنے کے لیے اور کیا کچھ کر رہا ہے؟
قدرتی ماحول کے حوالے سے یہ ہے کہ ہم نے ایک پچھلے دنوں میں ایک پروجیکٹ تھا ہمارا, جس میں یہ جو ٹرٹلز ہیں وہ ان کو یعنی جو ٹرٹلز ہیں جب یہ شرمپ کے وہ فشنگ کے لیے آتے ہیں, تو اس میں ٹرٹلز جو ان کے جالوں میں پھنس جاتے تھے, تو انہوں نے ایک ڈیوائس ہوتی ہے جو جالوں کے جو نیٹس ہوتے ہیں, جال ہوتے ہیں, اس میں لگا دی جاتی ہے, جس میں یہ ہے کہ ٹرٹلز جو ہیں ایزیلی اس میں سے نکل جاتے ہیں اور شرمپس جو ہیں وہ پکڑے جاتے ہیں. تو یہ ایک پروجیکٹ تھا جس میں کیا جاتا, اور یہ کنڈیشن بھی تھی امریکن گورنمنٹ کی کہ وہ ان لوگوں سے بائی نہیں کریں گے جو ٹرٹلز کے یہ جو ڈیوائسز ہیں وہ اپنے نیٹس میں نہیں لگائیں گے. تو اس میں یہ تھا کہ ہم نے ہیلپ کی.
جی جی, میرین لائف کی کیا صورتحال ہے؟
سمندری حیات کے حوالے سے یہ ہے کہ ہمارے یہاں پاکستان میں ویسے تو بہت عرصے سے ہمارا ریگولرلی یہ جو ٹرٹلز کا کنزرویشن کے پروجیکٹس ڈفرینٹ آرگنائزیشنز, آئی یو سی این ہے, ڈبلیو ڈبلیو ایف پاکستان ہے, سندھ وائلڈ لائف ہیں, یہ کرتے رہے ہیں اور ابھی بھی چل رہے ہیں وہاں, کیونکہ یہ بڑا یہاں جو اسپیسیز ہیں اس میں ہمارے پاس پاکستان میں ان کی کنزرویشن کے لیے کہا جاتا ہے کہ یہ جو ایک ایسٹیمیٹ ہے کہ 1000 جو ہیچلنگز نکلتی ہیں اس کی ٹرٹل کی, اس میں سے ایک ٹرٹل جو ہے وہ میچورٹی تک پہنچتا ہے. تو آپ اس سے اندازہ لگا سکتے ہیں کہ ان کو کتنا مشکل ہے ان کا سروائیول جو ہے. اس کے حوالے سے یہ ہے کہ ابھی بھی سندھ وائلڈ لائف والے ہیچریز ہیں ان کی یہاں سینڈ اسپٹ پہ, ہاکس پہ, بیچز پہ, اور ہمارے یہاں جو ہے وہ جو چار اسپیسیز ہیں جو پاکستان میں آتی ہیں جو ٹرٹلس کی ہیں جو اس کے لیے آتی ہیں نیسٹنگ کے لیے. تو اور یہ ہے کہ ویسے انڈین اوشن میں تو 6 اسپیسیز ہیں, لیکن ہمارا بہت یعنی کہ یونیک ہے ہمارا یہ جو بیچز ہیں یہاں کی پاکستان, یہ پاکستان کی جو ہیں بلوچستان میں اور سندھ میں. تو اس میں یہ ہے کہ یہ ایک بہت امپورٹنٹ کام ہے کنزرویشن آف جو ٹرٹلز ہیں, خاص طور پر گرین ٹرٹلز ہیں, سی ٹرٹلز. تو ایک تو یہ ہے ہمارے یہاں, اور دوسرا اگر دیکھا جائے تو مینگروز ہیں ہمارے یونیک فورسٹ ہوتے ہیں, ان کی کنزرویشن پہ بھی آئی یو سی این بھی ہے, سندھ وائلڈ لائف ڈپارٹمنٹ ہے, پھر اور بلوچستان گورنمنٹ, یہ لوگ کام کر رہے ہیں اور کافی انہوں نے زیادہ جو ہے وہ پلانٹیشن کی ہے ملینز ملینز کے حساب سے. अगर देखा जाए।
जो इस वक्त हमारा प्रोग्राम सुन रहे हैं समंदर के आलमी दिन के मौके पर, एज ICUN के एक नुमाइंदे के, क्या उनको मैसेज देंगे आप?
मैं तो यही मैसेज दूंगा कि जब भी आप समंदर पे, एक तो प्लास्टिक का कंजम्पशन कम करें, क्योंकि प्लास्टिक जो है अगर ज्यादा होता है तो इट एंड्स अप इन द ओशन और सी, ठीक है? तो एक तो उसका कंजम्पशन कम करें, और अगर ये समंदर वगैरह पे जाते हैं तो अपना जो जो गार्बेज वगैरह है वो कोशिश करें थैली में डाल के वापस ले आए। आप इंजॉय जरूर करें वहां की खूबसूरती, वहां का माहौल, लेकिन ये है कि उसको पोल्यूट ना करें, क्योंकि एक तो वहां की जो मैरीन लाइफ है उसको नुकसान पहुंचता है, दूसरा ये कि वो हमारा फ्यूचर जो है वो फ्यूचर फूड बास्केट है हमारी, तो हम अपने फ्यूचर की फूड बास्केट को गंदा ना करें, उसको डिस्ट्रॉय ना करें, ये मैसेज होगा मेरा।
COVID-19 के 2 माह में लोग नहीं गए समंदर के किनारे, तो समंदर कितना पुरसुकून दिखाई दिया, समंदर कितना साफ, क्या असर पड़ा उसकी पोल्यूशन पर?
इसके हवाले से बहुत से एस्टिमेट्स आ रहे हैं। एक तो लोग नहीं गए समंदरों पे, डेफिनेटली इसका इम्पैक्ट हुआ होगा कि जो रोजाना के हिसाब से टन्स के हिसाब से वहां कचरा गिरता था समंदरों में, लोग जाके फेंकते होंगे, डेफिनेटली नहीं गिरा होगा। और हमारे जो रिपोर्ट्स आ रही हैं कि जो अगर एटमॉस्फेयर देखें तो बिल्कुल क्लीन हो चुका है आसमान पे, और कुछ लोगों का ख्याल है कि बहुत सी जो ओजोन लेयर थी वो भी काफी हद तक रिपेयर हो गई है, यानी इन चंद महीनों में, जो कि कई सालों में होनी थी, क्योंकि पूरी दुनिया का ट्रैफिक बंद है, फैक्ट्रीज बंद है, उससे बहुत असर पड़ा है। और उसके अलावा हम देखते हैं कि यहाँ भी यहाँ रिपोर्टिंग ये है, और दूसरे बाहर के भी मैं देखता हूँ, मेरे दोस्तों से भी मेरी बात की, इस्लामाबाद में, पाकिस्तान में, यहाँ तक के जो जानवर हैं वो बाहर आ गए हैं, या दूसरे भी, तो डेफिनेटली यही इम्पैक्ट वहाँ समुद्री हयात पे भी हुआ होगा, समुद्री मरीन लाइफ पे भी हुआ होगा, तो उन्होंने भी शायद सूखा सांस लिया होगा हमारी तरफ से, इंसानों की तरफ से, तो मेरा ख्याल में वहां भी जरूर उन्होंने भी खुशी मनाई होगी कि जो उनका एक तो फिशिंग भी रुक गई थी ना, फिशिंग भी रुकी हुई है, तो डेफिनेटली दे विल बी एंजॉयिंग लाइफ नाउ, आई होप।
तो मछलियां भी आपके जब कोविड का खत्म होगा और ये लॉकडाउन, तो बड़ी बड़ी मछलियां आप खाने को मिलेंगी, ज्यादा गोश्त
खाने को मिलेंगी आपको, कई महीने में ग्रोथ हुई होगी उनका जीवन का, और उसका वो इम्पैक्ट पे मशीनों पे भी होगा उनका, बिल्कुल उनकी इनकम पे असर पड़ेगा।
तो बेहद शुक्रिया जार सादिक साहब, आप इंटरनेशनल यूनियन ऑफ कंजर्वेशन ऑफ नेचर के प्रोग्राम ऑफिसर हैं पाकिस्तान में, जो IUCN कहलाता है, कराची से आपने हमारे प्रोग्राम में शिरकत की, आपका बेहद शुक्रिया। और जैसा कि जॉर्ज सादिक ने कहा कि मछलियां खुश हैं, तो इस वक्त आपकी मुलाकात एक माहिगीर से कराते हैं, उनका भी यही कहना है कि आजकल मछलियाँ बहुत खुश हैं, तो आइए उनसे बात करते हैं। अस्सलाम वालेकुम जावेद कुर्द साहब। जावेद कुर्द साहब, लॉकडाउन में मछलियाँ खुश हैं कि आप खुश हैं?
जी, इस वक्त लॉकडाउन में तो मछलियाँ बहुत ज्यादा खुश हैं, हम लोग भी खुश हैं, मगर इतने नहीं जितने के मछलियाँ खुश हैं। लॉकडाउन और जून जुलाई ऑफ सीजन है हमारे पास, इस वक्त हम फिशिंग नहीं करते, अंडों के टाइम होते हैं बच्चों के।
अच्छा, तो ये अंडों का मौसम होता है मछलियों के लिए?
जी जी।
तो जो अंडों वाली मछलियां जब वो खाते हैं तो नुकसान होता है?
जी बिल्कुल।
सेहत को कि मछलियों को?
मछलियों को, मछलियों की मतलब तादाद पर कम होगी, अंडे वाले जो मछलियां पकड़ेंगे वो फिर आगे वो नहीं हो सकते ज्यादा।
अच्छा अच्छा, तो पिछले दो महीने से आप लोग माहिगीरी नहीं कर रहे, मछलियां नहीं पकड़ रहे?
जी नहीं बिल्कुल, 2 महीने से तो लॉकडाउन लगी हुई थी, अभी जब फिशिंग अलाउ किया तो मछली पकड़ना, उसके बाद जो है हमारे सीजन ऑफ हो गए, मतलब जून जुलाई में फिर हम जो अंडे का टाइम होता है मछली का हम नहीं पकड़ते।
तो जब लॉकडाउन रहा तो फिर आपने क्या किया, जब मछली नहीं पकड़ी तो फिर आप लोगों ने कैसे गुजर औकात किया?
जो भी बाकी हमारे कराची पाकिस्तान के अवाम है उन लोगों ने बड़ी हेल्प की हमारी, उन लोगों ने लाके हमें राशन दी।
बहुत शुक्रिया जावेद कुर्द, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला, आप एक माहीगीर हैं कराची के जो आजकल मछलियां नहीं पकड़ रहे और ये कह रहे हैं कि मछलियां आजकल बहुत खुश हैं, तो बेहद शुक्रिया।
تازہ ترین خبریں ریڈیو پروگرامز آڈیو اور ویڈیو رپورٹس دیکھنے سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ جو گوگل پلے اور ایپ اسٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
اور اب بات کرتے ہیں سمندر, سمندری حیات اور انسانی زندگی کے لیے انتہائی اہمیت کے حامل تمر کے جنگلات کی. یہ جنگلات کیوں اہم ہیں اس پر بات کرنے کے لیے ہمارے ساتھ ٹیلی فون پر موجود ہیں کراچی سے آئی یو سی این کے پروگرام کوآرڈینیٹر نوید سومرو. تو ان سے گفتگو کرتے ہیں اور پوچھتے ہیں کہ تمر کے جنگلات کیوں اتنے اہم ہیں اور ان کے تحفظ کے لیے ان کا ادارہ کیا کچھ کر رہا ہے. السلام علیکم نوید سومرو صاحب.
جی وعلیکم السلام.
نوید صاحب بتائیے کہ آپ کس پروجیکٹ پر اس وقت آج کل کام کر رہے ہیں جو سمندر سے ریلیٹڈ ہے, سمندر کے تحفظ سے, سمندری حیات کے تحفظ سے متعلق ہے؟
جی دیکھیے, ہم بیسیکلی ایکو سسٹم بیس اپروچ ہوتی ہے ہماری, تو ہم ڈفرینٹ مرین ایکو سسٹم کنزرویشن پروجیکٹس بھی کر رہے ہیں اور اس وقت کوسٹل ایکو سسٹم پہ جو مینگرو فورسٹ ہے اس کو ہم پروٹیکٹ کر رہے ہیں کیونکہ پاکستان میں سب سے بڑا جو مینگرو فورسٹ ہے وہ انڈس ڈیلٹا پہ ہے, تو ہماری میجر انٹروینشنز انڈس ڈیلٹا اور پلس میں کچھ بلوچستان میں ہے. تو ہمارے ڈفرینٹ پروجیکٹس ہیں, لائک ایک انٹرنیشنل پروگرام ہے مینگرو فار دا فیوچر پروگرام, اس میں ہم بیسیکلی نہ صرف تمر کے جنگلات جیسے ہم مینگروز کہتے ہیں ان کو ہم تحفظ دے رہے ہیں کمیونٹی کے ساتھ مل کے جو لوکل کمیونٹی ہے, اور پلس میں اس سے ایسوسیٹڈ جو دوسری بایو ڈائیورسٹی ہے کوسٹ کی, ہمارا جو ساحل ہے اس کی, اس کو بھی ہم پروٹیکٹ کر رہے ہیں.
آپ نے بات کی مینگروو کی یا تمر کی, تمر کے جنگلات کی, تو کیا اہمیت ہے اتنی کہ اس کو اس کے تحفظ کی ضرورت ہے؟
تمر ایک خاص جنگلات ہوتے ہیں جو بیسیکلی ساحل پہ بھی ان جگہوں پہ پائے جاتے ہیں جو دلدلی علاقے ہوتے ہیں. دلدلی بھی وہ علاقے جہاں پہ سال میں کچھ دن ہی صحیح مگر میٹھے پانی کا بھی جو ہے وہ وہاں پہ پہنچو. اب جیسے میں نے آپ کو بتایا کہ انڈس ڈیلٹا میں اس وقت پاکستان دنیا کا ساتواں بڑا تمر کے جنگلات جو ہے وہ پائے جاتے تھے, تو وہ جو انڈس ریور سارا سال بہتا ہے تو وہ اس کو ایک سورس تھا میٹھے پانی کا, انڈس ڈیلٹا میں میٹھا پانی پہنچتا تھا, اور اس کے علاوہ جب ہائی ٹائڈ ہوتی ہے تو پھر سمندر کا پانی بھی ان جنگلات کو ملتا ہے. تو ان جگہوں پہ, مخصوص جگہوں پہ یہ تمر کے جنگلات پائے جاتے ہیں. ان کی خاص خصوصیات یہ ہے کہ یہ بیسیکلی بریڈنگ گراؤنڈز ہے, یہاں پہ مختلف جو بھی سمندری حیات ہیں, خاص طور پہ مختلف جو مچھلیوں کے اقسام ہیں یا کریبس ہیں, اس طرح کی بہت ساری اور اسپیشیز ہیں, وہ یہاں پہ آ کے بریڈ کرتی ہیں, تو یہاں سے ان کا نسل پھر آگے بڑھتا ہے. تو یہ بیسیکلی جو ایک بہت بڑا فوڈ سورس جو ہم اپنے سمندر کو مانتے ہیں کہ وہاں سے ہمیں دنیا کو ایک بہت بڑا فوڈ سورس ہے, تو وہ بیسیکلی یہ اس کا ایک انٹیگرل پارٹ ہے کہ آپ تمر جو ہے وہ ہمارے مرین ایکو سسٹم کو سپورٹ کر رہا ہوتا ہے. اور اس کے علاوہ سب سے بہت بڑا اور رول اس کا یہ ہے کہ یہ بیسیکلی کیونکہ دنیا کی ایک بہت بڑی آبادی کوسٹ پہ رہتی ہے, ہمارے ساحلوں پہ رہتی ہے, تو یہ ہمارا فرنٹ لائن سولجر ہے جو ہمیں جو بھی ہمارے سمندری آفات ہوتے ہیں ان سے ہمیں پروٹیکٹ کرتا ہے.
کیسے؟
تو یہ بیسیکلی فرنٹ پہ ہوتا ہے, تو جتنے بھی لائک سونامی کے اگر ہم مثال لے لیں تو سونامی میں بھی جہاں جہاں پہ تمر کے جنگلات یعنی کہ صحت مند جنگلات موجود تھے تو وہاں پہ سونامی نے اتنا افیکٹ نہیں کیا, اور اس کے علاوہ یہی جنگلات ہیں جو سمندر کو آگے بڑھنے سے بھی روکتے ہیں. اگر یہ جنگلات جیسے جیسے ہم کاٹیں گے تو ہمارے ساتھ دو طرح کے ایشوز ہوتے ہیں, ایک تو جو ہے سی انٹروژن ہوتی ہے جو ہمارا آگے زمین پہ جو اکوئفرز ہیں جو میٹھے پانی کے ذخائر ہیں زمین کے اندر وہ کھارا ہونے شروع ہو جاتے ہیں کیونکہ زیر زمین سمندر کا پانی آگے بڑھنا شروع کرتا ہے, اور دوسرا پھر لینڈ ایروژن بھی ہوتی ہے, اور یہ اس وقت پاکستان کا ایک بہت بڑا ایشو ہے کہ سندھ میں بدین اور ڈسٹرکٹ ٹٹا ڈسٹرکٹ سجاول کی زمین جو ہے وہ آہستہ آہستہ ایروڈ ہو رہی ہے, اور لاکھوں ایکڑ زمین جو ہے وہ سمندر دوز ہو چکی ہے. تو دمر کے بہت سارے جو ہے وہ فوائد فوائد ہیں.
تو ان کو کیا نقصان ان کو مقامی آبادیاں پہنچا رہی ہیں یا قدرتی طور پر ہی ختم ہو رہے ہیں؟
یہ دیکھیں دو تین ریزن ہے. ایک تو ریزن یہ ہے کیونکہ آبادی بڑھ رہی ہے تو پھر ہمیں اپنے واٹر ریسورسز کو ریزرو کرنا پڑتا ہے. تو جس وجہ سے انڈس ریور پہ ڈیمز بننا شروع ہوئی تو یہ ہوا کہ ڈاؤن اسٹریم ٹوٹلی یہ پانی جو ہے چھوڑنا کم کر دیا گیا اور آہستہ آہستہ وقت کے ساتھ ساتھ جو ہے سمندر میں پانی پہنچنا میٹھا پانی پہنچنا کم سے کم ہوتا چلا گیا. تو یہ ایک سب سے بڑا ریزن بنا کہ ہمارے جو جنگلات تھے وہ بہت ہی کم ہو گئے اور اس وقت یہ اسٹیٹس ہم کلیم نہیں کر سکتے کہ یہ دنیا کے ساتویں بڑے ٹمبر کے جنگلات ہیں. اس کے علاوہ کیونکہ آبادی اگین ایک اس کا ایک اور جو ہے وہ اثر یہ بھی ہوا کہ کیمل گریزنگ اس ایریاز میں بہت زیادہ ہوئی. اور کیونکہ جیسے جیسے پانی میٹھا نہیں پہنچا تو ایگریکلچر تباہ ہوئی تو پھر لوگوں کے پاس لائف اسٹاک اور کیمل ریئرنگ کی طرف لوگ آئے تو پھر انہوں نے کیملز دمر کو کھاتے ہیں, ویسے دوسرے اینیملز نہیں کھاتے, تو انہوں نے بھی بہت زیادہ ڈیمیج کیا. پھر لینڈ ایروژن جیسے ہونا شروع ہوئی تو جنگل بھی جو ہے وہ سمندر دود ہونا شروع ہو گئے. تو یہ دو تین ریزنس ہیں میجر جس کی وجہ سے یہ ہوا. کراچی میں بھی دمر کے جنگلات پائے جاتے ہیں تو کراچی میں تو پھر اگین اربنائزیشن اور آپ کو پتا ہے لینڈ گریبنگ کا ایشو ہے. تو جیسے جیسے آبادی کراچی کی بڑھی تو آپ کے جو میجر جو ہے وہ ساحل سمندر جتنی بھی سیٹلمنٹس ہیں وہ بیسیکلی مینگروز کو ہی ہٹا کی گئی ہیں. تو ایک ریزن یہ بھی ہے کیونکہ کراچی میں بھی بہت زیادہ مینگروز تھے پہلے.
تو آپ سمجھتے ہیں کہ یہ ایک سورس ہیں جو کہ بہت زیادہ فائدہ مند ہے انسانوں کے لیے مختلف انداز سے, اس کی حفاظت بہت ضروری ہے. تو حکومت اب کیا اقدامات کر رہی ہے ان جنگلات کو بچانے کے لیے, یا آپ کا ادارہ کچھ کر رہا ہے جو آپ نے بھی کچھ بتایا؟
دیکھیں اس وقت IUCN مختلف پروجیکٹس کر رہا ہے. ہماری جو اپروچ تھی, ایک تو ہمارے انٹرنیشنل پروگرام جس میں نے آپ کو بتایا کہ مینگرو فار دا فیوچر پروگرام ہے جس کے تھرو بھی ہم نے بہت سارا پروٹیکشن کی ہے, اس میں ہم نے پاکستان نیوی کو بھی آن بورڈ لیا. پاکستان نیوی کے ساتھ ہم نے 7 million جو ہے وہ مینگروز پلانٹ کیے. سندھ فارسٹ ڈپارٹمنٹ بھی کافی ایکٹیو ہے اور ورلڈ ریکارڈ بھی جو ہے اس وقت پاکستان کے پاس ہے کہ ایک دن میں سب سے زیادہ مینگرو پلانٹ کیے گئے تھے. اور اس کے علاوہ ہم نے ایک اور بھی اپروچ اڈاپٹ کی ہے کہ ہم نے پرائیویٹ سیکٹر کو جو ہے وہ انگیج کیا ہے, کیونکہ پرائیویٹ سیکٹر جو ہے وہ بینیفیشری بھی ہے بیسیکلی مینگروز کا. کیونکہ الانگ دا کوسٹ آپ کو پتا ہے کہ ہمارا سب سے بڑا جو انڈسٹریل ڈیولپمنٹ ہے وہ کراچی کے ساتھ کوسٹ کے ساتھ بہت زیادہ ہے. تو یہ جیسے کہ پروٹیکٹ کر رہے ہوتے ہیں تو پھر ہم نے جو پرائیویٹ سیکٹر جو انویسٹمنٹ ہے اس کو بھی انکریج کیا ہے اور اس وقت ہم بہت سارے مختلف ادارے ہیں ان کے ساتھ بھی مینگرو پروٹیکشن پہ کام کر رہے ہیں. ہم نے کوئی 30,000 to 40,000 ہیکٹیئرز مینگروز پلانٹ کیے ہیں, ان کی پروٹیکشن بھی کر رہے ہیں. اور جیسے کہ میں نے آپ کو بتایا کہ ہم کمیونٹی کو ضرور انگیج کرتے ہیں تاکہ ایک اونرشپ آئے لوکل کمیونٹی, پھر اس کو
بے حد شکریہ. بے حد شکریہ نوید سمرو صاحب, آپ نے بڑی تفصیل سے بتایا کہ IUCN جو ہے وہ کیا کچھ کر رہا ہے, خاص طور پر تمر کے جنگلات کو محفوظ کرنے کے لیے جو بہت فائدہ مند جنگلات ہیں ہر لحاظ سے, کئی لحاظ سے. آپ نے ہمارے پروگرام کے لیے وقت نکالا, آپ کا بے حد شکریہ.
تازہ ترین خبروں, خصوصی فیچرز, ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
وائس آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل, آپ سن رہے ہیں ہمارا خصوصی پروگرام. سمندروں کے عالمی دن کے موقع پر آج کا یہ خصوصی پروگرام ہم آپ کے لیے پیش کر رہے ہیں. اس وقت ہمارے ساتھ موجود ہیں جناب پرویز صادق, جو ایک بیسیکلی ایک انڈسٹریل انجینئر ہیں لیکن زیر آب غوطہ خوری یا اسکوپا ڈائیونگ ان کی ہابی ہے, और समंदरों से बहुत मोहब्बत है इनको, समंदर की आलूगी को दूर करने के लिए हर वक्त तैयार रहते हैं। तो इनसे बात करते हैं। अस्सलाम वालेकुम परवेज सादिक साहब।
वालेकुम अस्सलाम, क्या हाल चाल है आपके?
मैं ठीक हूँ। कराची से आप हमारे साथ हैं, कुछ बताइए। आजकल COVID-19 है और समंदरों को बड़ा सुकून है, आजकल लोग पार्क्स में नहीं जा रहे और समंदर के किनारे नहीं जा रहे, तो क्या हाल है कराची के समंदर का जहाँ से आप हमसे बात कर रहे हैं?
कराची की कोविड की वजह से समंदर रिन्यू हो रहा है और हमने तो ओवर एक्सप्लॉइट किया है समंदर को, तो चलिए एक मौका मिल रहा है समंदर को दोबारा बेहतर होने के लिए। मेन प्रॉब्लम कराची में और पाकिस्तान में ये है कि लोगों में अवेयरनेस नहीं है और उस की वजह से बेहद नुकसान हो रहा है। फिर हम जो मरीन प्रोटेक्टेड एरियाज बड़ी मुश्किल से बनाते हैं उनके बारे में भी ये प्रॉब्लम है कि कोई इम्प्लीमेंटेशन नहीं होता है। अभी हम दिसंबर में अस्तोला गए थे। अस्तोला आइलैंड इज द लार्जेस्ट आइलैंड ऑफ पाकिस्तान और पहली बार हम गए थे 2005 में।
ये किधर है, किस जगह पर है ये आइलैंड?
ये है अबाउट से 50 किलोमीटर अवे फ्रॉम बसनी एंड अबाउट 350 किलोमीटर फ्रॉम कराची, बलूचिस्तान कोस्टलाइन पे। इट्स रबली प्रिस्टीन। अगर किसी और मुल्क में हो तो वो मिलियंस ऑफ डॉलर्स कमा रहे हो फ्रॉम इको टूरिज्म। बट एनीवे इस बार तो खासतौर पर मैंने तस्वीरें ली हैं, जो भी आलूदगी है, प्लास्टिक के टुकड़े, बॉटल्स, बैटरीज, बल्ब्स, पाइप्स, पता नहीं क्या क्या। तो कहना यह है कि हम आहिस्ता आहिस्ता अपनी प्रिस्टीन इलाकों को भी आलूदगी से भर रहे हैं। और सबसे मेजर एक वजह यह है कि कराची का जो वाटर डिस्चार्ज जो सीवेज हम समंदर में डाल रहे हैं वो 450 मिलियन गैलन्स पर डे है। दैट्स अ वेरी लार्ज अमाउंट। पूरे कराची को अबाउट 600 मिलियन गैलन्स पर डे पानी मिलता है और ये सीवेज जनरेट होता है, विच शुड गो टू द सीवेज ट्रीटमेंट प्लांट्स। वो हम नहीं कर रहे। तो जब हम अनट्रीटेड सीवेज डालते हैं तो उसमें सब किस्म की पॉइजन होती हैं, प्लास्टिक्स होते हैं खासतौर पर, जो फिर समंदर में मरीन लाइफ को बहुत असरअंदाज करते हैं। और बी के स्कूबा डाइवर तो हमें बाकायदा दिखाई देता है, आप तो ऊपर ऊपर देख के भूल जाते हैं चीजें फेंके नीचे, देगचियां, चप्पलें, खासतौर पर प्लास्टिक तो सबसे खतरनाक है। तो ये जो वर्ल्ड आई थिंक ओशन डे है, इस पे हमें खासतौर पर अवेयरनेस देनी चाहिए कि प्लास्टिक का तो इस्तेमाल हमें बेहद कम कर देना चाहिए क्योंकि हम समुद्र में डाल रहे हैं।
तो आप ये बताइए कि आप बहुत अरसे से ये गोताखोरी कर रहे हैं, तो कराची में आप कितनी बार कराची के समंदर की तह में या जेरे आप जा चुके हैं, और क्या कुछ आप कहना चाहते हैं इस वक्त लोगों से प्लास्टिक के अलावा कि वो क्या ना करें कि ये समंदर जो है उसकी हिफाजत हो सके?
देखिए, 1978 से स्कूबा डाइविंग कर रहा हूँ समंदर के नीचे का, और ओवर 3000 डाइव्स हो चुकी हैं अंटिल नाउ। तो इस दौरान हमने ये हालत देखी है कि जहाँ पानी साफ था मछलियां थी, तो रफली मैं ये अंदाजा लगाऊंगा कि हमारे समंदर में मछलियां या मरीन लाइफ कम से कम 10 गुना कम हो गई है। फिर हमें पानी साफ मिलता था, हमें करीबी लॉबस्टर्स मिल जाते थे। अब हमें जहाँ हम कराची हार्बर के बाहर जाके हमें समंदर साफ मिलता था, अभी हमें 50 किलोमीटर दूर जाना पड़ता है बलूचिस्तान की तरफ। तो आहिस्ता आहिस्ता आलूदगी बढ़ती जा रही है, हमें दूर दूर जाना है। और ये हम अपने बच्चों के लिए, अपने आगे लोगों के लिए कुछ नहीं छोड़ के जाएंगे। तो हमें जल्द से जल्द मरीन पार्क बनानी है, हमें सीवेज ट्रीटमेंट प्लांट को सही करना है, और हमें अवेयरनेस रेज करनी, और हमें प्लास्टिक का इस्तेमाल बंद करना है। ये क्विक मैंने सॉल्यूशंस दिए हैं।
कुछ बताइए हमारे सुनने वालों को अपने वो तजुर्बात, या एक जो गोताखोर है वो क्यों जाता है जेरे आब और कितनी दूर तक जा सकता है, खासतौर पर पाकिस्तान में जो लोग जा रहे हैं?
देखिए, गोताखोरी जो है वो एक तरह से सोचिए कि आप उड़ सकते हैं, تھری ڈائمینشن میں وہ کر سکتے ہیں. جب آپ پانی میں جاتے ہیں تو آپ پھر مختلف چیزیں دیکھتے ہیں نیچے. آپ جاتے ہیں کوئی ڈوبے ہوئے جہاز کو دیکھنے کے لیے, کبھی کوئی کورل ریف ہے اس کو دیکھنے کے لیے, آپ غار ہیں ان میں سے گزرتے ہیں. تو اٹس اے ویری بیوٹیفل ایکسپیرئنس. آپ سوچئے کہ جیسے آپ ایک جہاز پہ گئے ہیں اور ایک دم سے 200 کلو کی بڑی گروپر آپ کو دکھائی دیتی ہے, کچھ فاصلے پہ آپ کو دیکھ رہی ہے. تو اس طرح کی چیزیں ہیں, اس طرح کی. بلکہ میں نے اپنی یوٹیوب چینل پہ ڈالی ہوئی ہیں ویڈیوز, تو بہت ہی خوبصورت نظارہ ہوتا ہے. مچھلیاں ادھر جا رہی ہیں, کبھی آپ کو سانپ دکھائی دے رہا ہے, لابسٹرز ہیں. اور پھر ہاں, لوگ شکایت کے لیے بھی جاتے ہیں کہ آپ بالکل فریش مچھلی گھر لے کے آئے. بلکہ آپ کے دوستوں کو تو بری عادت پڑ جاتی ہے کہ وہ چاہتے ہیں کہ ہر بار آپ جائیں ان کے لیے مفت مچھلی لے کے آ جائیں. تو سکوبا ڈائیونگ جنرلی ہوتی ہے بٹوین سے 30 to 70 feet. زیادہ گہرے جاتے ہیں تو اٹ بیکمز ڈینجرس. ایک چیز ہوتی ہے جس کو ڈی کمپریشن سکنس کہتے ہیں, تو وہ ذرا ٹیکنیکل ہو جائے گی. مگر اس طرح اندازہ لگائیں کہ آپ 100 فٹ کی گہرائی پہ اندازاً 7 منٹ سے زیادہ نہیں رہ سکتے, ورنہ آپ کو ڈی کمپریشن اسٹاپس کرنے پڑتے ہیں. اس طرح سمجھیے کہ آپ کے خون میں جیسے کوکا کولا کی بوتل جب آپ کھولتے ہیں نا بوتل, تو ایک دم سے جھاگ اوپر آتی ہے. تو اسی طرح سے آپ کے خون میں نائٹروجن کے ببلس پیدا ہوتے ہیں, اور وہ موت بہت ہی درد والی موت ہوتی ہے کہ آپ کو بہت پین ہوتا ہے. تو اس لیے آپ کو باقاعدہ کوئی کورس لے کے ڈائیونگ کرنی چاہیے, اور بلا وجہ زیادہ گہرا نہیں جانا چاہیے. تو جتنا آپ گہرا جاتے ہیں اتنا ہی پانی ٹھنڈا ہو جاتا ہے, اور ساتھ ساتھ روشنی کم ہو جاتی ہے. اور ہماری خواہش ہے کہ بلکہ اس پروگرام سے میں یہ بھی کہنا چاہوں گا کہ ہمیں جلد سے جلد اس کو ایک مرین پارک بنا دینا چاہیے اور اس کو پروٹیکٹ کرنا چاہیے, کیونکہ وہاں کورل ہے اور ہم اس سے بائی ایکو ٹوریزم بے حد کما سکتے ہیں. اور پھر اگین یو ہیو استول آئیلینڈ. تو پاکستان کا جو ٹوٹل بلوچستان کوسٹ لائن از اے ونڈرفل تھنگ, پرسٹین, کلین, کلیئر. دعا کریں کہ ہماری سیکورٹی اور ہماری جو دوسرے انفراسٹرکچر امپروو ہو جائے تو ہم وی کین ارن اے لاٹ آف منی. ہمارے جو کوسٹ لائن از ون آف دا بیسٹ کوسٹ لائنز ان دا ورلڈ.
تو آپ فوٹوگرافی بھی کرتے ہیں زیر آپ؟
میری یوٹیوب چینل ہے پرویز S1 کے نام سے, جس پہ میں نے لگائی تھی کہ آپ کیسے اسکوبا ڈائیونگ کے لیے نکلتے ہیں, آپ کیا ہاں جاتے ہیں, کون سا جہاز ہے, اس کے اندر کیا چیزیں ہیں. تو یہ سب میں نے فوٹوگرافی, یہ میرا ہابی ہے, اور میں نے ویڈیوز لگائی ہوئی ہیں آن یوٹیوب چینل. تو سرچ کریں تو آپ کو ایک آئیڈیا ہوگا کہ پاکستان کیا ہے. بلکہ گوروں کو تو یقین ہی نہیں آتا ہے کہ بھائی ہمارے پاس بھی چیزیں ہیں.
تو آپ اس کی مدد سے اپنی جو سمندر سے آپ کی محبت ہے, اور سمندر میں کے نیچے جا کر یا زیر آپ جا کر آپ جتنا خوش ہوتے ہیں, یعنی سمندر کی مدد بھی آپ کرتے ہیں کہ اس کے اندر جو آلودگی ہے جو پھیلی ہوئی ہے اس کو بھی آپ ہائی لائٹ کرتے ہیں اپنی فوٹوگرافی کی مدد سے, جو آپ خود غوطہ خوری کے بعد حاصل کرتے ہیں.
آپ بالکل صحیح کہہ رہی ہیں. افسوس کی بات یہ ہے کہ عموماً ہم جب پہلے جاتے تو آپ خوبصورت چیزوں کی تصویریں لیتے تھے. اب میں نے تہیہ کیا ہے کہ جو آلودگی ہے اس کی میں لوں گا, اور اب میں نے لینا شروع کی ہے. ابھی استول آئلینڈ کی میں ویڈیو بنا کے یوٹیوب پہ پوسٹ کروں گا آلودگی کی. کیونکہ دیکھیں ایک فطری سی بات ہے, ہم جا رہے ہیں, ہم ایک اچھی سی ویڈیو بنانا چاہتے ہیں یا تصویریں, تو ہم اچھی چیزوں کی لیں گے. مگر اب یہ اویئرنیس بڑھانے کے لیے میں نے لینی شروع کر دی ہیں آلودگی کی تصویریں پانی کے نیچے. جو چیز آپ اوپر پھینکتے ہیں آپ کے لیے تو غائب ہو جاتی ہے, ہمیں نیچے دکھائی دیتی ہے. اور پھر آپ جال میں مچھلیاں پھنسی ہوئی, ٹرٹلز پھنسے ہوئے, آپ کی پلاسٹک کھا کے جانور مر جاتے ہیں, آپ کی برڈز کو ہوتا ہے. تو ایز اے سیڈ بیفور, پلاسٹک از ون آف دا ٹاپ تھنگ. ہمارا سیویج ٹریٹمنٹ از دا سیکنڈ لارجسٹ تھنگ. اس کو کرتے ہیں تو ہم بہت فائدہ اٹھا سکتے ہیں, بہت ہمارا خوبصورت کورس لائن ہے.
تو کون سا ڈپارٹمنٹ ہے جس کو اس پر توجہ دینے کی ضرورت ہے؟
دیکھیے ایک تو ہمارے پاس یہ جو وائلڈ لائف کا ہے ڈپارٹمنٹ, پر وہ زیادہ تر کانسنٹریٹ کرتے ہیں لینڈ بیسڈ چیزوں کے اوپر. استولہ کو NPA بنا دیا گیا, مرین پروٹیکٹ ایریا, اس کے باوجود वहां अभी तक इम्प्लीमेंटेशन नहीं है, तो दिन ब दिन हालत बदतर हो रही है। पाकिस्तान में मुसीबत है कि कानून हम पास कर देते हैं, वी आर बैड एट इम्प्लीमेंटेशन, लेट्स होप वी इंप्रूव देयर।
तो बेहद शुक्रिया, बेहद शुक्रिया परवेज सादिक साहब, आपने हमारे प्रोग्राम में शिरकत की और हमारे सुनने वालों को बहुत ही मुफीद मालूमात फराहम की। ज़ेरे आप क्या हो रहा है समंदर में और लोग किस तरह उसको आलूदा कर रहे हैं और क्या ज़रूरत है उस आलूदगी को दूर करने की और उसके तहफ़ की, और समंदर हमारे लिए कितना अहम है इस पर भी हमने अभी कुछ देर पहले बात की। डॉक्टर नुसरत खान ने बताया कि समंदर हमारी ज़िंदगी के लिए कितना इम्पोर्टेंट है। तो आपने हमारे प्रोग्राम के लिए वक्त निकाला, आपका बेहद शुक्रिया। आप एक प्रोफेशनली तो एक इंडस्ट्रियल इंजीनियर हैं और बहुत ज़्यादा आप इंडस्ट्रीज में काम कर चुके हैं, अपनी आपकी फैक्ट्री रही, लेकिन आपका शौक है गोताखोरी या स्कूपा डाइविंग, और उसी हवाले से हमने आपको आज वर्ल्ड ओशन डे पर अपने प्रोग्राम में मधु किया था। आपका बेहद शुक्रिया।
ताज़ा तरीन खबरों, खसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।
वॉइस ऑफ अमेरिका वाशिंगटन से मैं हूँ यास्मीन जमील, आज के खसूसी प्रोग्राम के साथ जो हम कर रहे हैं समंदर के आलमी दिन के मौके पर। इस वक्त हमारे साथ मौजूद हैं यहाँ कैलिफोर्निया से एक पाकिस्तान के मुमताज तरीन अंडर वाटर फोटोग्राफर, नाम है इनका सैयद फैसल रजा, और इनसे पूछते हैं कि एक अरसे से ये ज़ेरे आब जा रहे हैं और पानियों के नीचे जाकर फोटोग्राफी कर रहे हैं, तो इस वक्त क्या अपडेट्स हैं इनके पास समंदरों की सूरत हाल के बारे में जो इन्होंने अब तक देखी। अस्सलाम वालेकुम सैयद फैसल रजा साहब।
जी वालेकुम अस्सलाम, कैसे हैं आप?
मैं ठीक हूँ। कुछ बताइए कि समंदर का आलमी दिन है तो जो समंदर आप अब तक देखते रहे पहले और अब जो देख रहे हैं, क्या तब्दीली आप उनमें देख रहे हैं?
मैंने ये पाकिस्तान के लिए रिकॉर्ड 2014 में बनाया था अमेरिका के कैलिफोर्निया के आइलैंड कैटलिना आइलैंड पे एज अ पाकिस्तान का फर्स्ट अंडर वाटर फोटोग्राफर, और मुझे पाकिस्तान के सारे मीडिया चैनल्स ने और पाकिस्तान वर्ल्ड बुक ऑफ रिकॉर्ड पाकिस्तान वालों ने ऑफिशियली रिकॉग्नाइज किया है मेरी अचीवमेंट को, और अल्हम्दुलिल्लाह 2014 से मैं अंडर वाटर फोटोग्राफी कर रहा हूँ। और समुंदर की जिंदगी के बारे में मैं आपको बताता हूँ कि इतनी अच्छी जिंदगी है कि आप अपने मतलब पाकिस्तान में तो अंडर वाटर फोटोग्राफर क्योंकि वसाइल नहीं है लोगों के पास इतने ज्यादा कि वो इसको अफोर्ड कर सकें। यहाँ पे मैं 2012 में आया तो मैंने पाकिस्तान के लिए सोचा कि कोई रिकॉर्ड बनाना चाहिए, तो मैंने अल्लाह ने मुझे इसमें कामयाबी दी। तो इतनी अंदर की समुंदर के अंदर की जिंदगी इतनी खूबसूरत है कि आप इसको अपने कैमरे की आंख से दुनिया को दिखा सकते हैं कि क्या हो रहा है समुंदर की जिंदगी में। मैंने फिर शार्क के साथ मेक्सिको में शार्क वाइट शार्क के साथ डाइव की 2016 में, और फिर 2018 में मैंने एलिगेटर्स के साथ डाइव करके ये भी मतलब पाकिस्तान के लिए रिकॉर्ड बनाया एज अ फर्स्ट पाकिस्तानी एलिगेटर और फर्स्ट पाकिस्तानी वाइट शार्क फोटोग्राफर एंड डाइवर।
तो अब आजकल जो यहाँ अमरीका का के जो पानी के नीचे की जगह है तय है जहाँ आप कर चुके हैं डाइविंग, क्या उसमें आलूदगी का क्या अंसर है, कितनी है
आलूदगी? तो पूरी दुनिया के समुंदर में प्रॉब्लम चल रही है। अब जैसे कि कल वर्ल्ड ओशन डे 8 जून को आ रहा है, पूरी दुनिया में ये वर्ल्ड ओशन डे बनाया जाता है, और ये 1992 से स्टार्ट हुआ है वर्ल्ड ओशन डे बनाना यूनाइटेड नेशन की तरफ से, और ये दिन हम सबके लिए बहुत अहमियत का हामिल है क्योंकि समंदर से हमें पानी, खुराक और हवा मिलती है, और जमीन का बड़ा हिस्सा तकरीबन 70% से ज्यादा हिस्सा पानी पे है, और हम सबकी मुश्तरक जिम्मेदारी है कि हम इसे आलूदगी और गंदगी से बचाएं। खासतौर पर जब लोग समुंदर पर सैर तफरी के लिए जाते हैं तो ये उनकी जिम्मेदारी है कि वहां पर किसी किस्म का कचरा ना फैलाएं, और खासतौर पर हम जैसे अंडर वाटर फोटोग्राफर्स के लिए इस दिन की और भी बहुत अहमियत रखता है कि हम जब समुंदर के अंडर फोटोग्राफी करते हैं तो वो उसमें इतनी आलूदगी ना हो कि हमें खुद फोटोग्राफी करने में प्रॉब्लम हो, और दुनिया को हम अपनी फोटोग्राफी समुंदर के अंदर की दुनिया को दिखा सके। और बस ये मैं आखिर में कहना चाहूंगा कि आलूदगी ना सिर्फ जमीन के ऊपर रहने वालों के लिए बल्कि समुंदर के अंदर रहने वाले समुद्री जानवरों के लिए भी बहुत खतरनाक हो चुकी है। सब मिलकर हमें अहद करना चाहिए कि समुंदर को हमें आलूदगी से बचाना चाहिए।
बहुत शुक्रिया फैसल रजा, आपने हमारे प्रोग्राम में शिरकत की। कैलिफोर्निया से आप हमारे साथ टेलीफोन पर थे, और आप एक अंडर वाटर डाइवर हैं, फोटोग्राफर हैं, तो आपका बेहद शुक्रिया. थैंक यू.
थैंक यू सो मच.
इसके साथ ही वॉइस ऑफ अमेरिका वाशिंगटन से आज का ये प्रोग्राम खत्म होता है. यास्मीन जमील को इजाजत दीजिए. खुदा हाफिज़.
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किया